بسم الله الرحمن الرحيم نحمده ونصلي ونسلم على رسوله الكريم اللهم صل على محمد عبدك ورسولك وصل على المؤمنين والمؤمنات والمسلمين والمسلمات اللهم صل على محمد كما تحب وترضى له. آج کا حلقہ یہ کشف المحجوب. حضرت پیر علی حجویری رحمت اللہ تعالی علیہ کی کتاب سے آپ فرماتے ہیں, لکھتے ہیں کہ حضور سرور کونین صلی اللہ تعالی علیہ وسلم نے شب معراج میں 50 نمازیں ادا فرمائیں, ان کو گران نہ سمجھا, یہاں تک کہ حضرت موسیٰ کے کہنے سے اللہ کی بارگاہ میں دوبارہ حاضر ہو کر 5 نمازوں کا حکم لے کر واپس آئے. اس لیے آپ کی طبیعت شریفہ میں فرمان الہی کی موافقت کے سوا کچھ چیز نہ تھی, کیونکہ محبت دوست سے موافقت کا نام ہے, محبت دوست سے موافقت کا نام ہے. نظام سے روایت ہے کہ آپ نے فرمایا کہ دنیا بیماریوں کی جگہ ہے اور لوگ اس میں بیماریوں کی طرح ہیں اور دیوانوں کے لیے توق اور بیڑیاں ہوتی ہیں, اور ہماری نفسانی خواہش ہمارے توق ہیں اور ہماری نافرمانی ہماری بیڑی ہے. فضل بن ربیع سے روایت ہے کہ میں ہارون الرشید کے ہمراہ مکہ مکرمہ گیا, جب ہم حج کر چکے تو خلیفہ نے مجھ سے فرمایا, کیا اولیاء اللہ میں کوئی یہاں موجود ہیں تاکہ ہم اس کی زیارت کو چلیں؟ میں نے کہا, کیوں نہیں, عبد الرزاق سنانی موجود ہیں. پھر میں ان کے پاس مجھے لے چلو. ہم ان کے پاس گئے, کچھ دیر ان سے گفتگو کرتے رہے, واپسی کا ارادہ کیا تو خلیفہ نے اشارہ کیا. یہ سبق پڑھ چکے تھے, نشانی غلط لگی تھی. آج کی فصل میں حضرت ذوالنون مصری رحمت اللہ علیہ کے احوال لکھے ہیں. آپ تحقیق و کرامت کی کشتی, شرف و ولایت کے خزانے ہیں, بزرگ ترین تبا تابعین میں شمار ہوتے ہیں. آپ کا نام صوبان تھا اور اپنی قوم کے سرداروں اور طریقت کے ان بزرگوں اور باخبروں میں سے تھے جو مصیبت اور ملامت کے طریقے پر چلتے تھے. اہل مصر عموماً آپ کے متعلق حیران اور آپ کے احوال کے منکر تھے, اور مرنے تک کسی نے آپ کے حال و جمال کو نہیں پہچانا. کہتے ہیں جس رات آپ نے دنیا سے رحلت کی, 70 افراد نے پیغمبر اسلام کو خواب میں دیکھا اور آپ نے فرمایا کہ اللہ کے دوست ذوالنون آنا چاہتے ہیں, ہم اس کے استقبال کے لیے کھڑے ہیں. اور یہ بھی روایت ہے کہ جب آپ کی وفات ہوئی تو لوگوں نے آپ کی پیشانی پہ لکھا ہوا دیکھا کہ یہ اللہ کا محبوب ہے جو اللہ کی محبت میں شہید ہو کر مرا. جب آپ کا جنازہ اٹھایا تو پرندوں نے آپ کے جنازے پر جمع ہوئے اور پر سے پر ملا کر جنازے پر سایہ ڈالا. یہ دیکھ کر اہل مصر اپنے کیے پر پشیمان ہوئے اور جو ستم آپ پر کیے تھے ان سے توبہ کی. علوم کے حقائق بیان کرنے میں آپ کے بہت طریقے اور اچھے کلمات ہیں. آپ فرماتے ہیں, عارف الہی ہر روز زیادہ گڑ گڑانے والا ہوتا ہے کیونکہ وہ ہر ساتھ اپنے رب سے زیادہ قریب ہوتا ہے, اور جو شخص زیادہ نزدیک ہوتا ہے لا محالہ اس کی حیرت اور گڑ گڑاہٹ زیادہ ہوتی ہے. اس لیے حق تعالیٰ کی سلطنت کی حیبت سے وہ آگاہ ہوتا ہے اور جلال الہی اس کے دل پر غالب آتا ہے, اور وہ اپنے آپ کو اس سے دور دیکھتا ہے اور اس کے وصل کی کوئی صورت نہیں پاتا. اس لیے اس کا خشوع و خضوع بڑھتا چلا جاتا ہے. چنانچہ حضرت موسیٰ علیہ السلام نے اللہ سے مکالمے میں یوں کہا, اے میرے پروردگار, میں تجھے کہاں تلاش کروں؟ ارشاد ہوا ٹوٹے ہوئے دلوں میں جو نا امید ہو چکے ہوں۔ اپنے عرض کیا، اے اللہ میرے دل سے بڑھ کے کوئی دل نا امید اور شکستہ نہیں۔ ارشاد ہوا، پس میں تیرے ٹوٹے ہوئے دل میں ہوں، اور یقیناً عاجزی اور خوف الہی کے بغیر معرفت کا دعویٰ کرنے والا جاہل ہے نہ کہ عارف۔ حقیقت میں معرفت کی سچی علامت سچی ارادت اور محبت حق ہے، اور سچی محبت بندوں کے تمام اسباب کو اور اللہ کے سوا اس کے تمام رشتوں کو توڑنے والی ہے۔ چنانچہ حضرت ذوالنون نے فرمایا، سچائی اللہ کی زمین میں اس کی شمشیر ہے، جس چیز پر لگتی ہے اس کو کاٹ کے رکھ دیتی ہے، اور سچائی اللہ تعالی سبب کے پیدا کرنے والے کو دینا ہے، دیکھنا ہے نہ سبب کو، اور سبب کو دیکھا تو سچائی کا حکم ساکت ہو گیا۔ آج کے سبق میں حضرت پیر علی حجویری رحمت اللہ تعالی علیہ بہت انوکھی بات فرمائی ہے، آج کے سبق میں جو سب سے اہم بات ہے وہ یہ ہے کہ حضرت ذوالنون مصری رحمت اللہ علیہ کو لوگ اچھا نہیں سمجھتے تھے۔ مصیبت اور ملامت کے طریقے پر لوگ سمجھتے تھے یہ چلتے ہیں، مصیبت اور ملامت، ہر شخص ان پہ ملامت کرتا تھا اور ان کے بارے میں اچھا گمان نہیں کرتا تھا، ملامت کرتا تھا۔ اور جب بعد از وصال ان کے مقام اور مرتبے کا پتہ چلا تو لوگوں نے توبہ کی۔ حضرت پیران پیر شیخ عبد القادر جیلانی رحمت اللہ تعالی علیہ کا جنازہ جا رہا تھا اور ایک شخص سب سے زیادہ رو رہا تھا، حضرت کے ساتھ اٹھنے بیٹھنے والے خدام، حضرت کی محافل اور مجالس میں تشریف لانے والے، انہوں نے دیکھا کہ اس شخص کو آج تک دیکھا نہیں اور اس شخص کو پہچانا نہیں، کون ہے، آج تک جانا ہی نہیں، لیکن سب سے زیادہ رونے والا تھا۔ تحقیق کے حال پہ پتا چلا کہ حضرت کے پڑوس میں رہنے والا ہے، اور وہ پڑوسی بقول ایک اللہ والے کے، چار آدمی کسی اللہ والے کی معرفت اور برکت اور خیر سے محروم رہتے ہیں، ایک کلاس فیلو اکٹھا پڑھنے والا، دوسرا خادم، تیسرا پڑوسی اور چوتھا رشتہ دار۔ چار آدمی ہمیشہ محروم رہتے ہیں، کوئی قسمت والا ہو خادم کہ وہ فیض پا گیا ہو کسی درویش سے، خدمت خادم سے مراد کسی شعبے کی خدمت کرنے والا، ورنہ اکثر یہ لوگ محروم رہتے ہیں، ایک خادم، دوسرا پڑوسی، تیسرا ہم مکتب کلاس فیلو، اور چوتھا کیا، رشتہ دار۔ تو جب پوچھا کہ آپ سب سے زیادہ رو رہے ہیں، آپ کو تو آج تک شیخ کی محفل میں کبھی دیکھا ہی نہیں، کہنے لگا کہ لوگ آپ کی بارگاہ میں آتے تھے، اللہ اللہ سیکھ کے فیض پا کے جاتے تھے، میں لوگوں کو آپ پہ اعتراض کرتے سنتا تھا، کوئی کیا اعتراض کرتا تھا، کوئی کیا اعتراض کرتا تھا، کوئی کیا انگلی اٹھاتا تھا، اور میں بھی ان کی باتوں میں آ جاتا تھا، بس اسی اعتراض کی زندگی میں بھی گزرتا گیا اور میں قریب نہ ہوا، اور میں نے ہمیشہ حضرت شیخ کو اعتراض کی نگاہ سے دیکھا. شک، وسوسے اور بدگمانی کی نگاہ سے دیکھا. بس اس کا نقصان یہ ہوا کہ آج رات میں نے خواب دیکھا اور کسی کہنے والے نے کہا کہ اللہ کا سب سے بہترین دوست تھا جو اس دنیا سے رخصت ہو گیا. ایک جگہ تو میں نے یہ پڑھا اور ایک جگہ یہ بھی پڑھا کہ دنیا والے یتیم ہو گئے. تو میں نے پوچھا کون؟ ابھی بھی سونا ہے؟ اللہ اکبر، ابھی بھی سو رہے ہیں. میں نے پوچھا کون؟ کہنے لگے آپ کے پڑوسی جو عبد القادر تھے. کہا کہ میں ان کے وصال پہ نہیں رو رہا، اللہ کے علاوہ سب کو فنا ہے، میں اپنی محرومی پہ رو رہا ہوں کہ اے کاش میں قریب بھی رہا لیکن بے قدری کی وجہ سے محروم رہا. میں قریب بھی رہا پر بے قدری کی وجہ سے محروم رہا، اس لیے سب سے زیادہ رو رہا ہوں. انسان بعض اوقات کمزور ہے، میں بھی، سب انسان کمزور ہیں. بعض اوقات اس کو قرب، قریب ہونا دل سے عظمت کو ختم کر دیتا ہے. پھر علامات عظمت تو ہوتی ہیں، حقائق عظمت نہیں ہوتی. بڑی گہری بات کہہ گیا ہوں. علامات عظمت تو ہوتی ہیں، اسی طرح کا احترام ظاہری طور پہ، لیکن دل سے عظمت نہیں ہوتی. منافق کے اندر علامات عظمت تو تھیں، حقائق عظمت سے منافق محروم ہو گئے تھے. غزوؤں میں ساتھ جاتے تھے، نوازوں میں ساتھ کھڑے ہوتے تھے، اگلی صفوں میں ہوتے تھے، اتنے قریب تو تھے. حضرت عمر رضی اللہ تعالی عنہ جیسے زیرک اور نفس شناس بندے نے کئی منافقین کو کئی علاقوں کے سربراہ گورنر بنا دیا. تو حضرت حذیفہ رضی اللہ تعالی عنہ رازدار نبوت تھے، تو انہوں نے توجہ دلائی کہ آپ نے کئی منافق ایسے ہیں، ان کو علاقوں کے عمال گورنر بنا دیے ہیں، بڑے بنا دیے. تو پوچھا کون ہے؟ فرمایا حضور نے پتا تو ہے، آپ کو منع کیا ہے. اپنی بصیرت سے، دل کے نور سے، کشفی کیفیت سے پہچانے. اور پھر جب اس درویش کلندر نے توجہ ڈالی تو پہچان لیا. وہ ظاہر میں ادب آداب ان کے اندر تھا، اندر کے حقائق اور اندر کی سچی کیفیت سے محروم ہو چکے تھے. حضرت نظام الدین اولیاء رحمت اللہ علیہ کے دور میں ایک درویش رہتے تھے. حالات نے پلٹا کھایا، غربت اور تندستی نے انہیں گھیر لیا اور بہت بہت زیادہ غریب ہو گئے. جب غربت اور تندستی نے انہیں گھیر لیا اور غریب ہو گئے تو ان کے پاس ایک ان کی مملوکہ لونڈی تھی، تو اس سے کہنے لگے کہ میں تمہیں فروخت کر دوں، تو بھی ایسی جگہ جائے جہاں تجھے دو وقت کی روٹی مل جائے، تیرا پیٹ بھرا رہے، یہاں تو فاقوں میں رہتی ہے، بھوکی رہتی ہے، اور تجھ سے جو پیسے ملیں گے چلو اس سے کچھ دن میرے بھی اچھے گزر جائیں گے. تو لونڈی کہنے لگی آقا آپ کو اختیار ہے، آپ جو چاہیں سو کریں، پر ایک درخواست ہے آپ سے، مجھے کسی ایسی جگہ فروخت کیجیے جہاں میری دینی زندگی میں رکاوٹ نہ ہو. دینی زندگی میں کئی لوگ میرے پاس آتے ہیں کہ فلاں دفتر میں کام کرتے، وہ کہتے ہیں نماز کے لیے وقت نہیں، گھر جا کے اکٹھی پڑھنا، تو دینی زندگی میں رکاوٹ نہ ہو اور مجھے اللہ اللہ کرنے کا موقع ملتا رہے، ایسے کوئی بندے کے پاس مجھے فروخت کیجیے. فرمانے لگے اچھی بات ہے. سوچ سوچ کے کہنے لگے اس دور میں دلی میں صاحب کمال درویش جنہوں نے حضرت بابا فرید شکر گنج رحم اللہ تعالی علیہ سے فیض پایا وہ حضرت نظام الدین اولیاء رحمت اللہ علیہ. وہ فوراً کہنے لگی نانا وہ اللہ والے نہیں ہیں، وہ دنیا دار ہیں. تو وہ کہنے کیسے؟ کہا کہ مجھے ان پہ تین اعتراض ہیں. پہلا تو یہ ہے کہ وہ لنگر خانے کا کھانا کھاتے ہیں. لنگر خانے کا کھانا کھاتے ہیں. جب لنگر خانے کا کھانا تو فقرا کا لنگر ہے، کسی اللہ والے کو مالے ناجائز کھانا کیسے جائز ہے؟ مالے ناجائز کھانا کیسے جائز ہے؟ تو وہ اللہ والا تو ہو نہیں سکتا. ایک اعتراض تو یہ ہے. دوسرا اعتراض یہ ہے، آج تک میں نے لوگوں کو تعریفیں ان کی کرتے دیکھا ہے، اچھائیاں سنی ہیں، میں نے ان پہ الزام، بہتان، شک، بدگمانی، اعتراض کرتے لوگوں کو نہیں دیکھا. کہ لوگوں نے تو اعتراض نبیوں پہ کیا، صحابہ اہل بیت جیسی پاکیزہ مقدس ہستیوں پہ کیا. تو یہ کیا نبی اور صحابہ اہل بیت سے بڑھ کے ہیں؟ لہذا وہ اللہ والا نہیں ہو سکتا جس پہ لوگ اعتراض نہ کریں. اور تیسری اور آخری جو مجھ پہ ان پہ اعتراض ہے کہ یہ اللہ والے نہیں ہیں، میں نے آج تک ان کو صحیح سلامت دیکھا، صحت مند، بہترین، لاجواب دیکھا، کسی دکھ کسی بیماری میں نہیں دیکھا. کیونکہ بقول ایک اللہ والے کے، جس کو پورا ایک سال کوئی دکھ اور تکلیف یا ناگواری نہ آئے، وہ اپنے ایمان کے بارے میں سوچے کہ کیا میں مسلمان ہوں. ہاں، پورا ایک سال جس کو کوئی ناگواری، دکھ، تکلیف نہ آئے، تو اپنے ایمان کے بارے میں سوچے کیا میں مسلمان ہوں. ایمان والا ہو اور اس پہ کوئی آزمائش نہ آئے، مانگے نا اللہ سے، مانگے نا. لیکن اگر آ جائے تو پھر صبر کرے، مانگے نا. تو وہ لونڈی کہنے لگی کہ مجھے تو یہ تین اعتراض ہیں، اشکال ہیں. وہ بھی اللہ والے تھے، انہوں نے اپنے طور پہ بیٹھ کے رائے قائم نہیں کی. اپنے طور پہ بیٹھ کے رائے قائم کرنا بہت بڑی نقصان دہ چیز ہے. انہوں نے کہا یہ سوال جا کے شیخ سے پوچھ لیتے ہیں، شیخ سے پوچھ لیتے. جب ان کی خدمت میں گئے، لوگ جاتے گئے، سائل ہٹتے ہٹتے یہ پہنچے، تو انہوں نے کہا جی ایسے ایسے میرے اوپر حال آ گیا ہے، غربت کا، تنگ دستی کا، مفلسی کا، غریبی کا. تو میں نے ایسے لونڈی سے بات کی ہے کہ تجھے بیچ دوں اور کچھ تجھے آسودگی ملے گی کھانے کی، کچھ مجھے آسودگی ہو جائے گی، سہولت ہو جائے گی. تو لونڈی نے آپ پھر تین اعتراض کیے، آپ کا نام آیا تو تین اعتراض کیے. پہلا اعتراض، لنگر خانے کا کھانا کھاتے ہیں. دوسرا اعتراض، آپ کو کوئی برا بھلا نہیں کہتا. تیسرا اعتراض کہ آپ کو کوئی تکلیف نہیں، آپ کو ہمیشہ صحت مند دیکھا ہے. تو شیخ نے فرمایا تینوں کا جواب دوں گا لیکن کل دوں گا، فلاں وقت میں شہر کے دروازے پہ آپ آ جائیں، میں نے اپنے اوقات متعین کیے ہیں، کچھ وقت گھر والوں کو، کچھ وقت عبادت کو، کچھ وقت تسبیح کو، کچھ وقت خانقاہ کو لوگوں کو اللہ اللہ سکھانے کو، اور کچھ وقت اپنی مزدوری کر کے روٹی کمانا کہ میری نظر لوگوں کی جیبوں پہ نہ جائے اور سوال کے دروازے نہ کھلیں. جاگرے، عجیب بات ہے، یہاں سونا بھی آتا ہے، مجھے سمجھ نہیں آتی. تو کل میں نے اپنے بزرگ بچوں کو کہا، میں ڈاک کا جواب دے رہا تھا، ڈھیر لگا ہوا، سارا دن لگا. میں نے دونوں بیٹوں کو کہا میرے ساتھ بیٹھ کے کتابیں اٹھا کے پڑھو. دھما چوکڑیاں لگی ہوئی تھی، اوپر جا رہے، نیچے جا رہے، چھٹیاں تھیں نا. اب ایک کو ادھر بیٹھایا، ایک کو ادھر بیٹھایا، کتاب دے دی. وہ کہنے لگا یہ کتاب ٹھیک نہیں ہے. میں نے کہا او دکھاؤ، او شیلف سے نکالو، एक पढ़ता रहना, एक को ऐसे फिर थोड़ी देर में टेक रख गए, फिर टेक के सो के पढ़ना शुरू हो गया। मैं कह उठ गया, कह रहे मैं थक गया हूं। यही तू क्यों थक गया है, किताब पढ़। मैंने कहा जब मैं आपकी, इनको मैंने अपने वालिद साहब की लाइब्रेरी में ले गया और अपने हाथ की किताबों के ऊपर दस्तखत दिखाए, पुराने 1980 के, 1981 के, 1984 में मैंने ₹2.25 की किताब खरीदी थी। मैंने कहा देखो ये मैंने किताब खरीदी, फिर आखिर में लिखा हुआ खत्म शुद्ध, यानी सारी किताब मैंने पढ़ी है। मैंने कहा पढ़ो। अच्छा थोड़ी देर के बाद ना फिर वो एक तो मोटा बंदा लेट गया, वो कह रहे बस मैं थक गया हूं। दूसरा बेचारा पढ़ता रहा, फिर कहने लगा मुझे पेशाब आया है। चला मैंने कहा पेशाब, पेशाब करके वो तो जिन बन गया, कभी ऊपर जाए कभी नीचे जाए, नींद खत्म, हर चीज खत्म। आप भी पेशाब कर लें फिर। आप भी पेशाब कर लें, शायद नींद आपकी खत्म हो जाए। तो शेख ने फरमाया कि मैंने एक वक्त मुकर्रर किया अपनी रोजी के लिए, लकड़ियां काट के जंगल से शहर में बेचता हूं, फला वक्त में आना मैं वहां आऊंगा, तो बस खामोशी से मेरे पीछे चलते आना। वक्त में पहुंचे, शेख तशरीफ लाए, बुढ़ापा, लकड़ियां कंधे पे उठाई हुई जंगल से काट के लाए। अब वो शेख आगे जा रहे और ये दरवेश, इनकी लौंडी और उनका जवान उम्र बेटा भी था, वो भी पीछे जा रहे, चुप करके चलते जा रहे। किसी ने कहा कि सुभान अल्लाह, देखें अल्लाह वाले हैं, लकड़ियां काट के लंगर चलाते हैं, किसी से सवाल नहीं करते, क्या मकाम है। किसी ने और तारीफ कर दी, किसी ने और फूल की बत्तियां तारीफ की शक्ल में फेंक दी। कोई कहने लगा कि जी ये देखें ढोंग रचाया हुआ है, इतनी लकड़ियां बेचेंगे क्या पैसे आएंगे, और इतने लोग खाते हैं सैकड़ों, ये तो बादशाह की तरफ से खजाने आते हैं, मालदारों के माल आते हैं, चीजें आती हैं। किसी ने कहा जी पीछे औरत भी साथ लगाई हुई है, किसी ने कहा पीछे बच्चा भी साथ लगाया हुआ है, किसी ने क्या, किसी ने फूल, किसी ने धूल। खामोशी से सुनते रहे। जब शेख की खानकाह, तस्बी खाना ही है, वहां पहुंचे तो लौंडी कहने लगी कि आका एक सवाल का जवाब तो मुझे मिल गया है, मैंने आज तक सिर्फ आपकी तारीफ ही सुनी थी, और दूसरे सवाल, दो बाकी बचते सवाल, लगे ये लकड़ियां लाता हूं इसमें अल्लाह से मैंने बरकत मांगी, एक है कसरत और एक है, अल्लाह इस थोड़ी में इतनी बरकत दे देता है कि सारा लंगर खाना भी खाता है, अल्लाह मुझे भी खिलाता है, क्योंकि मेरा माल है मैं भी खा लेता हूं, तो कौन सा हराम है। दो सवालों के जवाब क्लियर हो गए। मैं तीसरा, और मैं ये राज मेरे और अल्लाह के दरमियान था, पीठ से कपड़ा हटाया तो एक जख्म था और जख्म पे कीड़ा बैठा हुआ था, और मैं जब ये कीड़ा मुझे काटता है तो इतना दुख होता है कि जैसे तलवार के वार से तकलीफ होती है, इतनी मुझे तकलीफ होती है, और मैं अल्लाह के लिए बर्दाश्त करता हूं। इलाज मुआलजा बहुत किया लेकिन जख्म ठीक ना हुआ, हत्ता के बाजू का कीड़ा नीचे गिर जाता है तो उठा के वापस रखवाता हूं इस कीड़े को, कि इसकी गिजा अल्लाह ने यहां रखी है, और अब मैंने इसका इलाज भी छोड़ा अल्लाह की रजा समझ के, मैं इस पे अल्लाह की रजा पे राजी। ये हैं तीन सवाल और ये हैं उन तीन सवालों के जवाब। इंसान की जिंदगी में चलते हुए या आपने लाहौर में जहांगीर का मकबरा देखा, लाहौर ही में है जहांगीर का मकबरा है। ये वो शख्स है کہ جس نے حضرت مجدد الف ثانی رحمت اللہ تعالی علیہ کی سے معذرت بھی کی تھی، قید سے بھی نکالا تھا، گوالیار کے قلعے سے قید سے نکالا تھا۔ میں ایک کتاب پڑھ رہا تھا، ریسرچ لکھی، انہوں نے لکھا کہ مجھے یہ تحقیق کرنے کے لیے حضرت خواجہ خواجگان تاجدار کندیاں رحمت اللہ علیہ نے حکم فرمایا کہ اس کو لکھو، دباچے میں یہ بات لکھی۔ لکھا ہوا تھا کہ ایک افغانستان سے ایک بندہ حسن نامی آیا شیخ کی خدمت میں، وہاں سرہند میں حضرت کی شہرت سنی بڑے اللہ والے۔ جب آیا تو حضرت کی کشف اور کرامات اور کمالات پہ مریدین نے کچھ لکھا اور وہ ایک کتاب تیار ہو گئی۔ اس نے وہ پڑھا نا تو کہنے لگا یہ کیسے ممکن ہو سکتا ہے، اس نے کشف کرامات اور کمالات کو عقل کی کسوٹی پہ تولا، عقل پہ تولا۔ کس پہ تولا؟ عقل پہ تولا۔ اب موبائل کے جتنے بھی ہنسے ہوتے ہیں، اگر ایک ہنسے کو زیادہ کر دیں نمبر ملتا ہے؟ جی بولے اللہ والے، نہیں ملتا۔ اور اگر ایک زیادہ کر دیں یا ایک تھوڑا کر دیں تو نمبر نہیں ملتا، کیسے ملے گا؟ اپنی عقل کو استعمال موبائل کی شکل میں تو نہیں کرتے۔ اچھا، بعض اوقات بعض لاکرز ہوتے ہیں جن کے کوڈ ہوتے ہیں، ایسے گھماتے ہیں، کوڈ ہے، ہر بندے کو اگر وہ خبر نہ ہو تو وہ کوڈ کبھی کھل نہیں سکتا۔ اپنی عقل وہاں تو استعمال نہیں کرتے۔ روح کی دنیا بہت گہری دنیا ہے، دل دریا سمندروں ڈونگے تے کون دلان دیاں جانے ہو، بہت گہری دنیا ہے روح کی دنیا، اس پہ اپنی عقل استعمال کرتے۔ پھر اس نے کیا کیا، حاسدین تھے اکبر بادشاہ کی کچہری میں، ان تک یہ بات پہنچائی، انہوں نے اس کو اٹھایا کہ جی کچھ عرصے کے بعد یہ تو باتیں ایسی ہیں، یہ بندہ حضرت امام مہدی کا دعویٰ کر لے گا، نبوت کا دعویٰ کر لے گا، پھر خدائی کا دعویٰ کر لے گا، یہ کیا ہے؟ یہ ساری چیزیں مل ملا کے انہوں نے شیخ کو جیل میں ڈال دیا۔ تو جہانگیر کو اللہ نے ہدایت دی، انہوں نے جا کے ان کو جیل سے نکالا۔ جب جیل سے نکالا جہانگیر نے تو ایک بات طے ہوئی کہ مجھے معاف کر دیں۔ فرمایا ایک شکل میں معاف کروں گا کہ ہر چیز میرے سے پوچھ پوچھ کے چلیں گے۔ تو جہانگیر نے کہا ٹھیک ہے، پوچھ پوچھ کے چلو۔ پھر جہانگیر حضرت کی منشا، اچھا پوچھ پوچھ کے چلنا دراصل منشا مرشد کو کہتے ہیں۔ کیا کہتے ہیں؟ منشا مرشد، کہ مرشد کی منشا کیا ہے۔ ضروری نہیں کہ مرشد ہر وقت ساتھ بیٹھے اور ہر چیز پوچھیں، اصل منشا کیا ہے، میری مرشد کی چاہت کیا ہے۔ اور اللہ پاک جل شانہ نے حضرت رائے پوری رحمت اللہ علیہ، خلیفہ تھے سرگودا کے قریب، ان کا مراقبہ اور کئی اللہ والوں کا مراقبہ، تو پوچھا کہ آپ کو بخشش کس بات پہ ہوئی، جہانگیر سے پوچھا، بادشاہ تھا، تو اس نے کہا کہ میں دو چیزوں کی وجہ سے بخشش ہوئی، ایک تو میں اپنے مرشد سے پوچھ پوچھ کے چلتا تھا، اور دوسرے میں نے اپنے مرشد پہ ہمیشہ اعتماد کیا۔ جس کو میں اپنے الفاظ میں جو کہا کرتا ہوں اپنے مرشد کے بارے میں، کہ میں نے اپنے مرشد پہ ہمیشہ اعتماد کیا اور عشق کیا۔ عشق میں شک نہیں ہوتا، عشق میں ہمیشہ پک ہوتا ہے۔ تو زندگی میں یہ سفر گزرتے گزرتے، روح کی دنیا، من کی دنیا، جذبوں کی دنیا کا یہ سفر ہمیشہ یقین سے چلتا ہے، اور اگر یقین نہ ہو تو پھر آواز بھی اچھی نہیں لگتی۔ اور اگر یقین ہو تو پھر ہر چیز میں لذت ہے اگر دل میں مزہ ہو، ہر چیز اچھی لگتی، ہر چیز میں لطف ہے. پھر جب یقین ہوتا ہے تو ہر چیز میں کہتا ہے ایویں سجن واہ واہ تے اوویں سجن واہ واہ. اور اگر یقین نہ ہو تو پھر تھوڑی سی چیز کو اپنے لیے ذلت، رسوائی یا بے عزتی سمجھتا ہے. یہ سارا سفر یقین سے طے ہوتا ہے. روحانیت کا، روح کی، روح کا سفر سارا یقین سے طے ہوتا ہے. مجھے بات یاد آئی، حضرت مولانا شمس الافغانی رحمت اللہ علیہ، بڑے اللہ والے گزرے تھے، ان کی بات یاد آئی. شیخ علی حمدانی، شیخ علی حمدانی یہ وہ ہیں جنہوں نے کشمیر میں ہدایت کا نور پھیلایا. ہزاروں لاکھوں اللہ نے ان کے ہاتھوں سے ان کو ہدایت دی. فرمایا میں اوراد پڑھ رہا تھا، شیخ علی حمدانی کے اوراد ہیں، اوراد فتیحہ اوراد ہیں، میں پڑھ رہا تھا تو اوراد پڑھتے پڑھتے میرے دل میں ایک بات آئی کہ پتہ نہیں ان اوراد کی سند ہے یا نہیں ہے. یقین کی بات بتا رہا ہوں، غور سے سنیے گا، سند ہے یا نہیں ہے. میں نے پڑھتے پڑھتے وہ اوراد شیخ علی حمدانی رحمت اللہ علیہ کے رکھ دیے. تو رات کو شیخ خود خواب میں تشریف لائے، فرمان لے کہ میرا نام علی ہے، حمدانی ہے، اور یہ جو اوراد ہیں یہ بالکل ٹھیک ہیں. آپ تو عالم ہیں، آپ کو ان کے الفاظ سے پتہ نہیں چل رہا کہ ان کے الفاظ میں کوئی شرک کا لفظ نہیں ہے، اور یہ بالکل درست ہیں. اور پھر پوری کی پوری خواب میں اس کی سند بیان کی، سند بیان کی. تو شیخ فرمانے لگے میں اٹھا اور اٹھ کے میں نے استغفار کیا، اللہ سے توبہ کی، اور پھر زندگی کا معمول بنایا. پھر اس سے میں نے بہت سے فتوحات کے دروازے کھلتے دیکھے، فتوحات کے دروازے کھلتے دیکھے. یقین کے ساتھ اگر مسنون دعائیں پڑھ لی جائیں تو ان سے بڑا کائنات میں کوئی وظیفہ نہیں ہے. قرآنی دعائیں سب سے پہلے، اس کے بعد حدیث کی دعائیں. دنیا کا سب سے بڑا وظیفہ یہی ہے، اور سب سے بڑی تسبیح یہی ہے، مسنون دعائیں. جو مسنون دعاؤں میں طاقت ہے وہ کسی چیز میں نہیں ہے، اور نہ ہو سکتی ہے اور نہ ہوگی. بلوچستان کے ایک صاحب ایک جگہ بیٹھے تھے، ہمارے ایک محسن تھے، عبد الوحید سلیمانی صاحب رحمت اللہ علیہ. بڑی پرانی بات ہے، منگل کا دن تھا. بلوچستان کے ایک صاحب ان کے پاس آئے بیٹھے تھے. یہ بلوچستان کا جہاں ایران کی طرف کا بارڈر ہے اس طرف. کہنے لگے کہ ایک واقعہ سنا رہے تھے، اب واقعہ سنیے ذرا. کہنے لگے کہ اپنے غالباً ماموں تھے یا چچا تھے، اپنے کسی بڑے کی بات بتا رہے ہیں. ان سے کوئی قتل ہو گیا پنجاب کے کسی شہر میں، غالباً چکوال سائٹ پہ. وہ وہاں سے نکلے، کوئٹہ چلے گئے، کوئٹہ سے پھر نکلے، آگے ایک گدھا لے لیا اور گدھے پہ سوار سفر کرتے کرتے، کوئی منزل نہیں تھی اور ان کی ایک چاہت تھی میں کسی طرح کچے کے علاقہ غیر میں نکل جاؤں. چلتے 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 حتیٰ کہ اتنا مشکل سفر کہ پانی کھانا خود بھی نہ ملا اور گدھے کو بھی، اور گدھا مر گیا. جب گدھا مر گیا تو بہت پریشان، جی بھر کے روئے. پھر اچانک خیال آیا اور کسی نہ کسی طریقے سے گڑھا کھودا. کیسے کھودا؟ गधे को उसमें दफन कर दिया। दफन करने के बाद उसकी बकायदा मजार बनाई, और मजार बनाने के बाद उसके ऊपर जो है कुछ इधर उधर से कोई झंडे कपड़े जैसे भी तलाश करके वहां बैठ गए। वो सड़क से दूर इलाका था, कभी कभार कोई बंदा आके वहां निकलता था, जो भी आता तो वहां आ जाता, उनसे पूछता कि कौन है। उसने कहा ये परदेशी सरकार है। था भी परदेशी बेचारा, उनका नाम उन्होंने परदेशी सरकार रख दिया। क्या रख दिया? ऐसे पहले हटाए ना तो फिर नींद हटेगी ना, ऐसे जो मारा हुआ है ना वो तो पहले हटाए, वो हटाए, ऐसे हटाएंगे तो, वरना खतरी ऐसे ही सोता रहेगा, ऐसे ही सोता रहेगा बेचारा। अब्बा जी ठीक कह के गए थे। तो उसके बाद उसने कहा लोग आना शुरू हो गए। एक दफा एक कोई वडेरा आया, सरदार आया, उसने कहा मैं इसके ऊपर छत बनवा देता हूं, 7 कमरे बनवा देता हूं और कुछ पानी का इंतजाम कर दिया। बस उसके बाद कहा कि मेरा हालात बदलना शुरू हुए, और इतने बदले कि मैं वहां की बहुत बड़ी हस्ती बन गया। हत्ता के इतना बड़ा माल ले लिया मैंने, इतना माल ले लिया, अब जी में आया कि फिर से चकवाल का रुख करूं। कोई 20-25 साल गुजर गए, जिंदगी गुजर गए, लेकिन एक खौफ था कि वहां के लोग मुझे पहचान लेंगे और कत्ल कर देंगे। आखिरकार वो वहीं मर गया और उसकी कब्र भी उसके साथ बन गई, और जोड़ा पीर बन गए, जोड़ा पीर। अब भी लोग वहीं जाते हैं, वहीं जाते हैं, और यकीन वाले को मिल जाता है। 100% झोलियां भर के लोग आते हैं, किस बुनियाद पे? यकीन की बुनियाद। पत्थर की बनी हुई मूरत से यकीन की बुनियाद पे मिलता है। देता कौन है? फिर कहें, तीसरी दफा कहें, चलो नींद तो खुली। नारे अब समझ आए क्यों मरवाते हैं, अब समझ आए कि जोर से नारा मारो, जोर से, अब समझ आए कि ये नारों की तरतीब असल में इसलिए होती है। ये बड़ी उम्रों के बाद मुझे समझ आई है, असल तो अल्लाह ही है। अल्लाहुम्मा इन्नका मलीकुन मुक्तदिरुन मा तशाउ मिन अम्रिन यकून। यकीन की ताकत उसे दिलवा रही है। मेरा अल्लाह कहता है मेरे बंदे मुझ पे यकीन कर ले तो मैं ही दूंगा, अगर मुझ पे यकीन नहीं करेगा फिर भी दूंगा, फिर किसी ऐसे रास्ते से दूंगा जो रास्ता खैर का नहीं होगा। अल्लाह की जात पे यकीन। हमारे वाले साहब के ना, मैं ये वाकया मेरा आंखों देखा, तार बहु होते हैं महकमा अनहार में, एक तार बहु होता है। मेरे वाले सर रहमतुल्लाह अक्सर मुझे भेजते थे कि पूछ के आओ नहर कब आ रही है। बाग को पानी लगना होता था ना लगते तो फिर पहले मैंने कुआं चलते देखा, फिर ट्यूबवेल देखा, कुआं भी चलते देखा, 2 बैल कुआं पानी खींच रहे हैं। तो मैं तार बहु के पास जाता था, उसका बेटा मेरा क्लास फेलो था, पता नहीं कहां गया, यस 7वीं 8वीं की बात है जमात की। तो तारबव जो है वो रिटायर्ड हो गया। मेरे वालिद साहब रहमतुल्लाह अलैह के एक जानने वाले थे, खान साहब थे, बहुत जहां दीदा आदमी थे, उनके पास आए और आके कहने लगे कि रिटायर्ड हो गया हूं, پہلی شادی کی تھی اس میں اولاد نہیں، دوسری شادی کی اولاد چھوٹی ہے، ابھی پڑھ رہی ہے، کہاں سے خرچہ لاؤں؟ اس نے کہا آج کے بعد داڑھی نہیں منڈوانی، بال نہیں کٹوانے، مجھ ہیں تو تھوڑی کٹوا لینا، مجھے بھی بڑھانی ہے، داڑھی بھی بڑھانی ہے، بال بھی بڑھانے۔ اس نے کہا خان صاحب مقصد کیا ہے؟ انہیں کہا تجھے پیر بنانا ہے۔ داڑھی بڑھ گئی، بال بڑھ گئے، بڑا سا چوگا پہنا دیا۔ خان صاحب کے ایک علاقے میں تعلق تھا، تو وہاں انہوں نے اپنا نوکر بھیج کے کہہ دیا کہ ایک پیر کا ان قریب ظہور ہونے والا ہے، اور تمہارے علاقے میں مسائل بہت ہیں، دکھ بہت ہیں، بس رنگے گئے تم، پیر کا ظہور ہونے والا۔ اور اس کو کہا کہ وہاں ایک کمرہ بنا دو اور ایک قبر بنا دو، چادریں ڈال دو۔ اور کچھ دنوں کے بعد پیر صاحب پہنچ گئے۔ پیر صاحب کو طریقہ یہ بتایا کہ تار کے ذریعے تم نے لوگوں کے حالات لینے ہیں، وہ تار بونا اس کو کوڈ ہوتے ہیں، جو باہر بندہ آیا اس سے حالات پوچھے، اندر تار کھٹکھٹائی کہ اس یہ باتیں کرنا چاہتا ہے۔ یہ تار جو ہے نا آپ کو شاید سمجھ نہیں آئے گی، یہ محکمہ نہر میں تار بو ہوتا ہے، یہ انگریز کا پرانا سسٹم ہے، اندر تار اندر خود بیٹھا ہوتا تھا، باہر والا ہاں بھائی کیا کرنے آیا، اس نے کہا جی یہ مشکل ہے، اس نے تار کھٹکھٹائی، وہ کوڈ بتا دیا، اس نے دیکھتے ہی بتایا، اس نے کہا تیرا یہ مسئلہ ہے، انہیں کہا پہنچ گیا، پہنچی ہوئی سرکار، کام چل پڑا۔ خان صاحب کہنے لگے کہ کئی سالوں کے بعد آیا، کہنے لگے خان صاحب بہت جمع ہو گیا، اب کو دین و دنیا کی ہوا بھی دل چاہتا ہے۔ تو اس نے کہا چھوڑ کے چلا جا۔ انہوں نے کہا کیسے؟ اس نے کہا کسی دوسرے شہر میں جہاں سیٹل ہونا چاہتے ہیں وہاں چلا جا، میں بندہ بھیج دوں گا کہ سرکار کو اٹھا لیا گیا ہے، لوگوں نے بے قدری کیا، دیٹس آل، ختم۔ یقین والوں کو وہاں بھی ملتا تھا۔ اور اس کے بعد ایسے ہوا، اب وہ سیف فوت ہو گئے ہیں، تار بہو فوت ہو گئے ہیں، ایسا ہوا۔ میں نے آپ کو بتایا تھا کہ ایک ہندو نے مجھ سے شکوہ کیا سندھ میں، کہنے لگے کہ میں کوئی مسئلہ ہو آیت کریمہ پڑھتا ہوں، میرا مسئلہ حل ہو جاتا ہے، آپ مسلمانوں کو سمجھاؤ، یہ میرے پاس کالی دیویاں اور کالی چیزوں کے لیے آتے ہیں، اور ان کے پاس تو اتنا بڑا قرآن ہے، نبی کا فرمان ہے، اور آیت کریمہ ہی اگر پڑھیں تو ان کے مسائل حل ہوں۔ ہندو کے پاس ایمان نہیں تھا، کلمہ نہیں تھا، لیکن یقین تھا۔ ہمارے پاس کلمہ ہے، یقین نہیں، کلمہ ہے، یقین نہیں۔ یہ منزلیں، یہ روح کی دنیا، یہ کبھی بھی بے یقینی سے طے نہیں ہوتی، شک وسوسے بدگمانیوں سے کبھی زندگیوں کی منزلیں طے نہیں ہوتی، یقین سے طے ہوتی ہیں، اور یقین ہمارا رہبر ہے، یقین رہبر ہے۔ انسان کے دل میں ہمیشہ خیالات آتے رہیں گے، وساوس اٹھتے رہیں گے، یہ انسان کے جسم کا حصہ ہے، خیالات کا آنا یہ بھی زندگی کا حصہ ہے، آتے رہیں گے، ہر برگ پکارے گا تجھے پیار سے 100 بار، اور دامن میں الجھ کر تجھے روکیں گے بہت خار، دامن کو بچاتا ہوا خاروں سے گزر جا، منزل تری آگے ہے پہاڑوں سے گزر جا۔ یہ یقین کی دنیا پانی ہے، تو یہ تو راہیں ہیں، اور راہوں یہ ان راہوں سے نکل کے ہی ہم آگے جائیں گے، ورنہ اٹک جائیں گے اور بھٹک جائیں گے۔ ابھی میں حویلی میں رہا تو وہاں ایک صاحب مجھے ملنے آئے، میں نے دیکھتے ہی اس کو کہا اس کا نام، میں نے کہا آپ فلاں ہیں؟ کہنے لگے پہچان لیا، ہاں پہچان لیا۔ ایک دم اس کی ساری ہسٹری، بھائی بچہ کس کا ہے یہ، بھائی بچہ کس کا ہے، اب بچے کو سنبھالیں اللہ والے، اس کو اٹھا کے دے دیں بچے کو اللہ والے، بچے تو خواتین کو دے کے آتے ہیں، छोटे बच्चे। तो मैं एकदम सारी सारी की सारी जो है वो एक हिस्ट्री उसकी, ये उस दौर की बात है जब मेरे हजरत रहमतुल्लाह का विसाल हुआ, वो हुआ 1991 में, 91 में। मैं हजरत के पास आता जाता था, एक दफा उसको भी ले गया था, ले आया था, उसको भी ले आया था, बस एक दफा के बाद फिर वो नहीं आया। उसने मेरे हजरत पे कुछ इतराजात किए, इतराजात किए, इस तरह है, इस तरह है, इस तरह है, ऐसे है, ऐसे है। मुझे एक इतराज याद है कि उसने कहा जी कोई नसीहत फरमा दे। हजरत ने फरमाया जिक्र किया करो। उसने कहा यह नसीहत होती है? कहते झूठ ना बोलो, नमाज पढ़ो, तस्बीह पढ़ो, हराम ना खाओ, यह नसीहत होती है। अब एहसास हुआ कि जिस दिल में अल्लाह का जिक्र का नूर होगा वो दिल तो खुद पाक होता ही चला जाएगा। जिक्र करने वालों की मिसाल जिंदा की है। तो मेरे पास वो आया, ऐसे दूर मैं कमरे में बैठा था, ऐसे खड़ा हुआ सामने, तो मैंने उसका नाम पहचान लिया। आए बैठे, आप ये थे, आपकी वालदा का नाम यह था, वालिद का नाम यह था। मैंने कहा आपकी वालदा के जनाजे में भी मैं शामिल था। किस सन में वालदा फौत हुई? कहने लगे 95 में, 95 में। तो बैठ गए, कहने लगे तारिक इतना बड़ा पीर बन गया है, यकीन मानो उसने पहले दोनों ऐसे हाथ रखे जैसे मैंने हाथ रखे हुए हैं ना, ऐसे हाथ रख के लगे मेरा हम उम्र है, इतना बड़ा पीर बन गया है। मैंने कहा तेरी तवक्को से ही बड़ा, तेरी तवक्को से ही बड़ा। कैसे? मैंने कहा यकीन की बुनियाद पे। और मैंने कहा पीर नहीं हूं, हूं अभी तक मुरीद। तू कहता है पीर हूं तो तेरी तवक्को से भी बड़ा, लेकिन अभी तक मुरीद हूं, और इसलिए मैं जिसको बैत करता हूं अपने हाथ पे बैत नहीं करता, अपने मुर्शिद के हाथ पे बैत करता हूं। आपने सुना नहीं होगा बैत ली मैंने हजरत ख्वाजा सैयद मोहम्मद अब्दुल्ला हजवेरी रहमतुल्लाह ताला अलैह के हाथ में। मैंने कहा तुझे बाबा जी याद है? कहने लगा अच्छी तरह याद है। मुझसे कहने लगा जिंदा है? मैंने कहा नहीं, वो तो 91 में का विसाल हो गया था। कहने लगे बस मैं ना पा सका। मैंने कहा एतराज करने वाला कभी नहीं पाता। मैं उसे ले गया था, हमारा पड़ोसी था। एक दफा उसको मैं प्यार मोहब्बत से ले गया, मैंने कहा किराया मैं देता हूं। उसने किराया अपना दिया, मैंने नहीं दिया। मैं उसे हजरत की खिदमत में ले आया, पर उसने एतराजात किए, और एतराजात करके फिर ना आया। मैंने पूछा कैसे आए? उसने यकीन जानिए जितनी जिंदगी के मसाइल बयान किए। मैंने कहा वालिद साहब की जमीन कितनी थी? कहा 47 मुरब्बे। कितनी? 47। 47 मुरब्बे। मैंने कहा कितने भाई? कहा 5 भाई, 2 बहने। अच्छा मैंने कहा ये तो ये थी, और वालिद साहब का सोना? कहने लगा किलो के हिसाब से था, फी भाई को 2.5 किलो आया था, और इस तरह हमशीरा को भी हिस्सा आया, और प्रॉपर्टी और जायदाद वो बहुत वसी, जैसे कहते हैं ना कि उसका शुमार नहीं। मैंने कहा गया? कहने लगा खत्म हो गया, हर चीज खत्म हो गई। ऐसे अपने कपड़ों पे हाथ रख के कहने लगा आप नहीं मानेंगे ये कपड़े भी मांगे हुए हैं। मैंने कहा क्या समझते हो क्यों खत्म हो गया? कहले कोई पता नहीं, कोई जादू कहता है, कोई क्या कहता है, कोई क्या कहता है। मैंने कहा माल खत्म होने की वजह समझ नहीं आई कैसे। मैंने कहा अब्बा जी कारोबार क्या करते थे? खामोश हो गया। वालिद सूत का काम करते थे, मुझे पता है, मेरे पड़ोसी थे। 47 मुरब्बे जमीन और सारी बंजर नहीं, कोई जंगल नहीं था, सब बेहतरीन, एक एक ऐसे जो खड़े होते थे। एक तो मैंने देखा था, हमारे वालिद साहब रहमतुल्लाह हमें अपने बाग में ले जाते थे तो रास्ते में बाजों का खड़े हो जाते थे, ऐसी जमीन, ऐसी नजर, ताहद नजर चमन बने हुए, ऐसे एकड़ एकड़ का एक पूरे प्लाट और लकीरें बनी हुई, ट्रैक्टरों की फौज थी, ऐसी जमीन। क्योंकि जिम्मेदार का मिजाज है किसी की अच्छी जमीन देखे तो वो खड़ा हो जाता है। जमीन आपका जौक नहीं है जमीन के बारे में तो आपकी नजर वहां नहीं जमेगी, आई ब्रेक कहते हैं ना, वहीं जिसका जौक है उसकी जमीन नजर वहीं टिक जाएगी। ये कमाल है, कैसी जमीन है। उसने यकीन ना किया। बड़े अरसे के बाद मुझे मिलने आया वही हवेली में, यकीन ना किया और बेयकीनी उसको खा गए, एतराज उसको खा गया। मैं आपको यकीन का एक वाकया सुनाया करता हूं। एक अल्लाह वाले थे, एक साहब थे, अनपढ़ थे, किसी ने कह दिया अल्लाह अल्लाह सीख, अल्लाह अल्लाह सीख। अब इधर उधर पूछे किसी अल्लाह वाले का दर का घर का रास्ता बता दे, किसी ने कहा दूर कहीं इतने हफ्तों महीनों का सफर, वहां एक अल्लाह वाले रहते हैं, उनसे जाके अल्लाह अल्लाह सीख, उनसे जाके अल्लाह अल्लाह सीख। तो बड़ा लंबा सफर करके वहां गया, जब गांव के करीब ही था पता चला कि हजरत तो चंद दिन पहले फौत हो गए, कुछ अरसा पहले। बहुत परेशान रोया, कहने लगा चलो जाके देखूं तो सही, कोई हजरत का जानशीन होगा, कोई खलीफा होगा कोई। गया तो पता चला कि हजरत का कोई जानशीन नहीं, एक बेटा है वो भी नाफरमान है, अय्याशी में लगा हुआ है। कहने लगे चलो बेटे को देख ही तो लूं, तलब करके आया था, इसका जज्बा सच्चा था। क्या था जज्बा? क्या था? सच्चा था। आगे जिस पीर के पास जा रहा था वो सच्चा नहीं था, हैरान कुन बात है, जज्बा इसका सच्चा था, पीर सच्चा नहीं था। तो उनकी सीढ़ियां चढ़ा ना, सीढ़ियों की आहट की आवाज आई, तो उन्होंने अपना गुलाम था उसको भेजा था, कुछ फल फ्रूट ले आ, कुछ खाने पीने की अय्याशी की कुछ चीजें ले आ। उसका नाम भी अब्दुल्ला था, इसका नाम भी अब्दुल्ला था। आहट सुनी ना कदमों की तो कहने लगा अब्दुल्ला तूने देर कर दी। ये कहने लगा ओ वो ये कहते हैं ना अहल है, इसने तो मेरे दिल की आवाज को पहचान लिया कि हजरत देर कर दी, मेरे अब्बा जी तो विशाल हो गए। उसने अपने नौकर को कहा था असल में कि देर कर दी, जल्दी आना था, मैं इंतजार कर रहा हूं। अब जब वहां पहुंचे तो कहने लगे जी मैं तो और सुना था आप तो बड़े अल्लाह वाले हैं, यकीन इसका सच्चा था, इसलिए इसको हर आवाज में सच्चाई नजर आ रही है। बात समझ रहे हैं? जब यकीन हो ना फिर हर आवाज में सच्चाई, हर बोल के अंदर उसे खोट नजर नहीं आता, खरापन नजर आता है। अगर अंदर का यकीन शक वसवसों में मुब्तला हो जाए, हर बात हर अदा में खोट और दो नंबरी नजर आती है। तो वहां गया, उसने कहा जी मैंने तो अल्लाह अल्लाह सीखना है। उसने कहा अल्लाह अल्लाह सीखने के लिए तो वक्त लगेगा। उसने मैं तो जिंदगी लाया हूं, सारी जिंदगी खप जाए अल्लाह का नाम आ जाए तो सौदा सस्ता है। हुआ यह था कि वालिद के विसाल के बाद सारे भाग गए, चले गए, जो खुदाम थे खानकाह में, जो अल्लाह अल्लाह सीखने आए थे वो सब खत्म हो गए। एक बाग था, वो खुश्क हो रहा था, उसको पानी देने वाला कोई नहीं था। उसने कहा चलो रब्बो बंदा आया है, रब्बो कोई पंछी फंसा है। तो उसको कहा भाई खिदमत से मिलता है सब कुछ? नहीं, जान हाजिर है। तो कहा जा बाग को पानी दे, साल के बाद आना। उन्हें कहा कहीं जल्दी ना भाग जाए, साल के बाद आना फिर अल्लाह से कहूंगा। सुबह शाम को गिरी पड़ी रोटी मिल जाती, सारा साल बाग की रखवाली, पानी भर 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 के। साल के बाद आ गया कि जी अल्लाह अल्लाह सिखाए। अब इसको आए तो ये सिखाए, इसको तो खुद ही पता नहीं अल्लाह अल्लाह की तरतीब क्या होती है, अल्लाह की जिंदगी क्या होती है। कहने लगा भी अभी तू कच्चा है, पक्का होगा फिर साल के बाद आना। दुरानी बाबा फिर साल के बाद आना, साल के बाद सोना अभी नहीं, वो तो कब्र में जाके सोएंगे सुकून की नींद। साल के बाद फिर आना। उन्होंने कहा ठीक है, हो गया। जब कुदरत का निजाम देखें, इस बंदे की सच्ची तलब, सच्ची तलब आया, सच्ची तलब। अल्लाह ने कुदरत खासा, रहमत खासा से अपनी इसके दिल को विलायत के लिए कबूल कर लिया। इसकी सच्ची तलब, सच्ची तड़प, सच्ची खिदमत, सच्ची मेहनत पे रब ने इसको अपनी मोहब्बत और अपनी मार्फत के लिए कबूल, जिसे मैं एक दुआ में कहता हूं ना, या अल्लाह हमारे दिलों को अपनी मार्फत के लिए कबूल कर ले, ये दुआ है। ये उस दुआ के पीछे सारा ये वाकया भी इस दुआ को की वजाहत करता है। अल्लाह ने उसके दिल को अपनी मार्फत के लिए कबूल कर लिया और बैठे बिठाए अल्लाह ने उसको उसकी मेहनत, उसके सच्चे जज्बे और सच्ची तलब पे विलायत अता फरमा दे। जब उसका विलायत मिली तो मुराकिब हुआ, देखा अपना मकाम, अजीब मकाम था, क्योंकि बलूगत के लिए ऐलान नहीं होता, बलूगत के बाद खुद पता चल जाता है मैं बालिग हो गया हूं। इसी तरह जब मकाम विलायत मिलता है तो अल्लाह उसका एहसास भी अता फरमाता है। जब मालदारी आती है तो मालदारी का एहसास भी होता है, नहीं होता? इस तरह रूहानी मालदारी जब मिलती है तो उसका एहसास। अब मुराकबा किया, देखो अपने मुर्शिद का मकाम, अब मुराकबा किया तो मुर्शिद का मकाम ही नहीं, हो तो नजर आए। कहने लगे इतना ऊंचा मकाम है कि मेरी नजर में आता ही नहीं है। अब इसका यकीन देखें, फिर इसका यकीन इसको आगे चला रहा, इतना ऊंचा मकाम है कि मेरी नजर में आ ही नहीं सकता, मेरी नजर देख ही नहीं सकती, मैं परख ही नहीं सकता, इतना ऊंचा मकाम। अब भागम भाग अपने मुर्शिद की खिदमत में गया, शेख के बेटे की, और रो के कहने लगा जी आपकी वजह से अल्लाह ने मुझे विलायत और मार्फत का मकाम अता किया। इसकी सच्ची तलब ने उसके दिल पे जो चोट मारी। इखलास वाले क्या होते हैं? हदीस हदीस है, इखलास वाले हिदायत के चिराग होते हैं, और अल्लाह उनकी वजह से बड़े फितने दूर कर देते हैं। ये इखलास वाला था, सच्ची तलब वाला था, सच्ची तड़प वाला था, सच्चे जज्बे वाला था। तो ये बन गया चिराग, और चिराग से चिराग जलता है, दिए से दिया जलता है। बस वो कहने लगे मैंने तो तुझे धोखा दिया था, मेरा मतलब तो सिर्फ खिदमत था, और मेरा मतलब तो सिर्फ नौकर और गुलाम था, तुझे तेरी सच्ची तलब में अल्लाह ने दिया है, अब मेरे लिए भी दुआ कर, मुझे भी अल्लाह दे। अब जो हाथ उठाए और रो रो के अल्लाह से मांगा, फिर जो मुराकिब हुए तो अपने मुर्शिद को भी अपने मकाम मकामे विलायत में देखा, और उसको तौबा की तौफीक मिल गई। यकीन की जिंदगी जब इंसान चलता है, अल्लाह गैब से राहें सुझाता है, अल्लाह गैब से रास्ते अता करता है, और अल्लाह गैब के खजाने से उसको खुद संभालता है और खुश अता करता है। یہ اس وقت ہوتا ہے جب انسان یقین کی زندگی کے ساتھ چلتا چلا جائے، چلتا چلا جائے، چلتا چلا جائے یقین کی زندگی کے ساتھ. اور اگر یقین کی زندگی نہیں ہے پھر انسان چلتے ہوئے بھی کبھی 19 کبھی 20 کبھی شک کبھی یقین، اس کا فائدہ نہیں ہوتا، فائدہ نہیں ہوتا. یقین کے ساتھ، یقین کے ساتھ. میں حویلی کے سامنے ایک سڑک جا رہی ہے، میں نے کہا گاڑی نکالو اس سڑک پہ چلنی ہے، چلنا ہے. تو میں اس سڑک پہ چلتا گیا چلتا گیا، آگے میں نے کہا کہاں جا رہے ہو اللہ کے بندے، میں نے تو تمہیں کہا تھا کہ یہاں ایک چھوٹا سا اسٹیشن آئے گا، وہاں ایک دفعہ میں نے اس مسجد میں قیام کیا تھا، وہاں ایک بابا تھا، میں نے اس مسجد کو دیکھنا ہے، پھر یہاں ایک مسجد آئے گی، پھر جس کو میں نے سانپ کیا تھا اور میرے پاؤں میں سانپ آیا تھا، وہ ایک پرانی بات ہے میں نے کبھی بتائی تھی، وہ تو نہ آئی. میں نے کہا گاڑی واپس کرو. آگے دیکھا تو ایک حکیم کا نام لکھا ہوا تھا، اس کی قوم تھی جونا. اب مجھے پتا چلا جونا گڑھ جو ہے یہ کسی کاسٹ کا نام ہے. تو میں نے کہا بھائی ان سے مل لوں. حکیموں کی دکان چھوٹی سی، چند بوتلیں جو نظام. میں نے اس کو بلایا، ملا تو مجھے کہنے لگا آپ کون؟ میں نے کہا میرا نام طارق ہے، حکیم طارق. اچھا آپ ہیں؟ بھاگ کے جانے لگا. میں کیا جا رہے ہو؟ کہہ رہے ابکری رسالہ. میں نے کہا ہاں ٹھیک ہے. کہنے لگے میں نے دعا کی تھی بہت زیادہ کہ اللہ وہ مل جائے، میں ان سے بیعت کروں گا. اچھا میں نے کہا انشاءاللہ. میں آ گیا شام کو حویلی میں آ گیا، کہنے لگا مجھے بیعت کریں، بیعت ہو کے چلا گیا. دوسرے دن پھر آیا نا، جو اس نے جو حالات بتائے، میں گھوم گیا. اس کا یقین ایسا تھا کہ اللہ مجھے لے گیا وہاں، جا اس کی دکان پہ خود جا. مجھے کہنے لگا کہ کہیں سے مجھے ابکری رسالہ ملا. میں نے پڑھا تو میں نے کہا بھئی یہ کسی بریلوی کا ہے. پھر ادھر دیکھا تو کہنا کسی وہابی اہل حدیث کا ہے. پھر ادھر دیکھا تو کہا کسی دیوبندی کا ہے. کبھی کبھی شک شیعہ کا بھی پڑھتا تھا. میں لگا میں پریشان، پتہ نہیں کس کا رسالہ ہے، کیسے ہے، کس طرح ہے. کہنے لگا آپ کا جو صفحہ آتا ہے نا درس ہدایت کا، میں نے وہ پڑھا اور اس کو پڑھا، ایک وہ اور ایک حال دل. باقی ہمیں حکیم ہوں تو ٹوٹکے نسخے وغیرہ پڑھتا رہتا تھا. اس کی وجہ سے اللہ نے میرے دل کو مائل کیا. پھر ایک بڑا عجیب خواب سنایا مجھے اس حکیم صاحب نے، بڑا عجیب خواب سنایا. تو بس پھر کہنے لگا کہ میرے جی میں تھا کہ میں اس بندے سے بیعت کروں گا، اور کہا جس دن سے یقین آیا اس دن سے میری زندگی میں خود بخود انقلاب آنا شروع ہوا، اور خود بخود میں اعمال عبادات ذکر تسبیحات کی طرف مائل ہونا شروع ہو گیا. اور اب میری زندگی یہ ہے کہ مجھے یقین نہیں آ رہا تھا، سنا ہے آپ سے ملاقات نہیں ہوتی، تو جب آپ نے مجھے کہا کہ میرا نام حکیم طارق ہے، کہنے مجھے اب بھی اپنے ہاتھوں پہ یقین نہیں آتا کہ میں نے آپ سے ہاتھ ملائے تھے. اس کا سچا جذبہ، سچے جذبے نے مجھے بیٹھے بٹھائے، پتہ نہیں کیا ہوا، بیٹھے بٹھائے. میں نے کہا سواری نکالو اس سارے سڑک پہ چلو. سخت گرمی، دن کا 1:30 بجتا تھا، سخت گرمی، 1:45 1:30 بجا تھا، اور میں سڑک پہ جا رہا ہوں، اور سڑک پہ جا رہے ہیں جا رہے ہیں. میں نے کہا کہاں جا رہے ہو؟ کہنے لگا آپ نے تو بتایا نہیں، وہ بھی جا رہے ہیں. میں نے کہا بھائی یہاں اسٹیشن آئے گا. کہنے لگا وہ تو ہم پیچھے چھوڑ آئے. میں نے کہا واپس کرو. نہ اسٹیشن میں گئے نہ وہاں گئے جہاں جانا تھا، بس اسی بندے کے لیے ہم نے جانا تھا، اور اس بندے کو اللہ نے اپنی محبت اور مدینے والی کے عشق کا جام پلانا تھا، اور میری ڈیوٹی لگائی جا اٹھ اور اس بندے کو جا کے دکھا کے آ کہ اس نے اللہ کی محبت کی راہوں پہ چلنا ہے بیعت کے نام پہ. तेरी ड्यूटी है। क्यों? उसकी वजह, उसकी तलब सच्ची, उसका यकीन कामिल। यह है मंजिल और यह है रास्ता, इस पे मैंने आपने चलना है, इस पे मैंने आपने चलना है। मैं भी मोहताज हूं, कोई दिन कोई रात ऐसी नहीं गुजरती, मैं दुआ ना करता हूं अल्लाह मुझे तस्बीह खाने से महरूम ना कर लेते, तो मैं दिल से कह रहा हूं, कोई दिन रात ऐसी नहीं गुजरती कि मैं दुआ ना करता हूं कि अल्लाह मुझे तस्बीह खाने से महरूम ना कर देना, और कोई दिन रात ऐसी नहीं गुजरती मैं दुआ ना करता हूं कि अल्लाह मुझे तस्बीह खाने का मखदूम ना बनाना, खादिम बनाना, और मेरी नस्लों को भी खादिम बनाना, कि तस्बीह खाने से अल्लाह मुझे महरूम ना करने देना। मुझे तो आपके लिए दुआ मांगनी चाहिए, तो अपने लिए मांगता हूं, आपके लिए मांगता हूं, अपने लिए पहले मांगता हूं कि अल्लाह मुझे मेरे किसी बेअदबी की वजह से, कोताही की वजह से अल्लाह मुझे तस्बीह खाने से महरूम न कर देना। बहुत डरता हूं, यकीन जानिए बहुत डरता हूं, तस्बीह खाने की निस्बतों के साथ बस मौत चाहता हूं, तस्बीह खाने की निस्बतें लगी आने मौजा बस लगाई सोने, जैसा भी हूं, चंगा मंदा जैसा भी हूं, बस मौला बस तो निस्बतें लगाए रख, हमें चलाए रख, हमें बस आगे बढ़ाए रख, जैसा भी हूं बस मौला, तो बस ये निस्बतें हैं, ये लगी हुई हैं, इन निस्बतों के साथ खिदमत में लगे हैं तो खिदमत की सादत समझ के, जिंदगी के किसी शोबे की खिदमत में लगे हैं, वो तर्जमे की खिदमत है, वो सफाई की खिदमत है, वो जिंदगी का कोई शोबा है और खिदमत की कोई तरतीब है, बस मौला मुझसे खिदमत लिए रख, जैसा भी हूं कैसा भी हूं, मुझे जिस हाल में हूं बस चलाए रख, चलाए रख। मैं भी आप भी इसी जज्बे के साथ चलते रहेंगे, अल्लाह हमें चलाता रहेगा, ठीक है ना। अब बैठ के इसका मुराकबा करेंगे पूरे ध्यान, पहले मुराकबे को सुन लें थोड़ा सा। मुराकबा एक ऐसा अमल है जिसके अंदर खालिसतन अल्लाह की जात का कुर्ब है, अल्लाह की जात की मोहब्बत है, और मुराकबा एक ऐसी इबादत है जो पता नहीं चलता। दरख्त रोज बढ़ रहा है, बच्चा रोज बड़ा हो रहा है, है खाना जुज्वे बदन बन रहा, उसमें से आयरन भी है खाने में, कॉपर भी है खाने में, सिल्वर भी है खाने में, सोडियम भी है, कैल्शियम भी है खाने में, नजर नहीं आता है, नजर आता है। उसने कहा जी ये वो चीज है जिसमें विटामिन ई बहुत ज्यादा है, विटामिन ई, विटामिन जो है इसमें ज्यादा है, कहां है नजर तो नहीं आता। मुराकबा वो इबादत है जो करते हुए बजायर महसूस नहीं होता, लेकिन मुराकबा करने वाला जिंदगी के आखिरी सुकून की तरफ बढ़ रहा होता है, चैन की तरफ बढ़ रहा है, एग्जाइटी स्ट्रेस डिप्रेशन टेंशन किससे निकल रहा है, बेचैनी से निकल रहा है। आपने पहले कहा होगा, सुना होगा एक लफ्ज, फलां बंदा जो है ना दिल को लगा गया, क्या लफ्ज दिल को लगाना होता था, पंजाबी में कहते हैं दिल ते, दिल दिलाले। आज के दौर में इसी का नाम डिप्रेशन है, इसी का नाम टेंशन है, नाम बदल गया, चीज तो एक ही है। तो ये दिल की दुनिया के लिए जबरदस्ती, रूह की दुनिया के लिए बाकमाल चीज। और मुराकबे भी अगर कोई बंदा, अब हम थोड़ी देर मुराकबा करेंगे, अगर रोज इनफरादी मेहनत करे करे करे, ये इतनी बाकमाल चीज है कि इंसान को सदियों का सफर लम्हों में करा देता है। फिर सुने, सदियों का सफर लम्हों में मुराकबा तय करा देता है। ये इतना बाकमाल अमल है और इतनी बाकमाल ये नेमत है, सदियों का सफर लम्हों में तय करा देता है, इतनी जबरदस्त चीज है। तो रोजाना इस पे मेहनत करें, थोड़ा करें पर रोज करें, रोज करें। आज तो 1 घंटा कर दिया, कल 10 मिनट भी ना हो कोई हर्ज नहीं, 10 मिनट करें, बैठें, रोज बैठें। अच्छा, ख्याल कभी इधर से आएगा, कभी इधर से आएगा, कोई बात नहीं, आते रहें, लेकिन हम ख्यालों को जमाते रहें। एक वक्त आएगा कि बस यूं आंख बंद करते ही अल्लाह की जात का कुर्ब, ताल्लुक और मार्फत नसीब हो जाएंगे। और एक वक्त ऐसा आएगा आंखें भी बंद करना शर्त नहीं होगा। मैं एक जगह गुजर रहा था, एक कोई किसी गविये की सुर लगी हुई थी, तो आदमी के दिल में जो चीज हो फिर वही। उसमें मैंने सुना आंखें खुली हो या बंद, दीदार उनका होता है। ये सुर मेरे कानों में पड़ी, किसी गविये के सुर थी। मैंने कहा भाई कमाल है, ये तो इसने मुराकबा किया था लगता है। आंखें खुली हो या बंद, दीदार उनका होता है। मैंने कहा भाई इसने तो मुराकबे बड़ी मेहनत की है, तभी तो कह रहा। तो उसने तो मुराकबे मेहनत करके कह दिया कि आंखें खुली हो या बंद, दीदार उनका होता है। हम भी मेहनत करके फिर एक वक्त आएगा कि हालत बेदारी में भी दीदार होगा, हालत बेदारी में भी दीदार होगा। तो अब ये मुराकबा करते हैं, फिर दुआ करते हैं, फिर आपको इजाजत है। क्या ख्याल है, ये तरतीब ठीक है ना काशफुल माजूब की है? जल्दी जान छोड़ जाए। भला हुआ मेरी घाघर टूटी, मैं तो पनिया भरन से छूटी, मेरे सर से टली भला। आज बाप सोया बेटा नहीं सोया, हालांकि दोनों सोते हैं, दोनों की तरतीब इकट्ठी होती है। मैं देखता रहा आज बेटा नहीं सोया, दोनों मुराकबे में जाते हैं, पहले से मश्क शुरू कर देते हैं ना, पहले से मश्क शुरू कर देते हैं। अच्छा, अल्लाह बरकत दे आपको। तो अब नींद में जाएंगे या मुराकबे में जाएंगे? उसने कहा वैसे तो आंखें बंद करने नहीं देता, अब आंखें खुलवा के दिखा। जालिम तुम, वैसे तेरी नींद तो वैसे ही लुट गई है, हमारी जो मौजूद है उसका भी तो दुश्मन है। सोना नहीं है, अल्लाह के ख्याल, अल्लाह के ध्यान, अल्लाह के तसव्वुर में। तो तसव्वुर क्या करना है कि अर्श इलाही से नूर मेरे दिल पे आ रहा, तसव्वुर यह करना है। और मेरा दिल क्या कर रहा, हाँ। और कोशिश करें, अगर टेक लगाई हुई है तो मुराकबे का अदब है, एहतराम है, तो इसमें पूरी तवज्जो ध्यान से जिस हालत में बैठे कोई हर्ज नहीं, कोई हर्ज नहीं, लेकिन तवज्जो ध्यान से अल्लाह की तरफ तवज्जो बढ़ाएं। अभी नहीं बढ़ेगी, एक वक्त आएगा। बड़ा करीम है, किसी की मुशक्कत और मेहनत को जाय नहीं करता। لا إله إلا الله محمد الاخرين يا ذا القوة المتين या राहिमल मसाकिन, या रहमर राहिमीन, या करमल अकरमीन, या जवदल अजवदीन, या जल जलाल वल इकराम। रब्बना जलमना अनफुसना व इल्लम तौफिर लना व तरहमना लनकूनन मिनल खासिरीन। अस्तगफिरुल्लाहल अजीम, अस्तगफिरुल्लाहल अजीम, अस्तगफिरुल्लाहल अजीम, अस्तगफिरुल्लाहल अजीम, अस्तगफिरुल्लाहल अजीम। رب إني لما أنزلت إلي من خير فقير، نستغفرك ونتوب إليك، نستغفرك ونتوب إليك، نستغفرك ونتوب إليك. وصلى الله على النبي الكريم وعلى آله وصحبه وأهل بيته وإطرته أجمعين. آمين برحمتك يا